الحمد لله وكفى وسلام على عباده الذين اصطفى مع بعض. جن الفضاء سنائے جاتے ہیں حکیم الامت مجدد الملت حضرت مولانا شیخ علی کامل رحمۃ اللہ علیہ، فرمایا کہ ظاہری اعمال پر بزرگوں کی زیادہ نظر نہیں ہوتی، کیونکہ ان کی اصلاح تو ایک منٹ میں ہو سکتی ہے، یہ تو محض ارادے کا بدلنا ہے. بے نمازی ایک منٹ میں نمازی ہو سکتا ہے، بے داڑھی والا ایک منٹ میں داڑھی چھوڑ سکتا ہے یعنی رکھ سکتا ہے، شرابی ایک منٹ میں شراب سے تائب ہو سکتا ہے، فاسق فاجر ایک منٹ میں متقی ہو سکتا ہے. یعنی بس ارادہ جہاں بدلا لائن بدل گئی، جب تک ارادہ نہیں تھا تو آدمی غلط روش پر تھا، جب لائن بدل گئی ارادہ بدل گیا اب الحمدللہ نیکی کی طرف چل پڑا. جیسے بہت سے لوگوں کو اچھا ماحول نہیں ملتا تو بال مبتلا رہتے ہیں، پھنسے رہتے ہیں، اچانک کوئی اچھا ماحول مل جاتا ہے تو ماشاءاللہ بدلنے لگتے ہیں اور بہت جلدی تبدیلی آ جاتی ہے. لیکن بڑی چیز جس پر بزرگوں کی نظر ہوتی ہے وہ اخلاق باطنہ ہیں، اندر کے اخلاق کی اصلاح جلدی نہیں ہوتی، وہ بہت مشکل سے بہت آہستہ آہستہ جاتے ہیں. مثلا تکبر وغیرہ، ان کی اصلاح نہایت دشوار ہوتی ہے، اسی میں اور بہت ساری بیماریاں داخل ہیں، حسد ہے، حب دنیا ہے، اعجاب نفس ہے، اپنے کو بڑا سمجھنا، یہ ایسی بیماریاں ہیں جو دل میں جمی رہتی ہیں اور آسان نہیں ہوتا ان کا نکلنا. آدمی بظاہر سب کچھ لگتا ہے، نمازی بھی ہے، یہ بھی ہے، وہ بھی ہے، لیکن اندر کبر ہے، بڑائی ہے، تکبر ہے، تو سارا مسئلہ پھر گڑبڑ ہو جاتا ہے. ریاکاری بھی اسی میں داخل ہے کہ آدمی کے اندر ریا کا خیال پیدا ہوتا ہے کہ میرے اس عمل کو لوگ دیکھیں، اس کا منشا بھی کبر ہے، اپنی بڑائی مستحضر ہے. جس انسان کو اپنی بڑائی مستحضر نہ ہو، دھیان نہ ہو اس کی طرف، وہ کیوں اپنا عمل دکھائے گا؟ وہ تو کہے میں تو ہوں ہی حقیر، جیسے میں حقیر ہوں، میں معمولی ہوں، ایسے میرا عمل بھی معمولی، لہذا وہ دکھانا بھی نہیں چاہے گا. لیکن آدمی کے اندر بڑائی ہوتی ہے تو پھر کہتا ہے میرا عمل بھی دیکھو، میں کتنا اچھا عمل کر رہا ہوں. تو ریا ہے، کبر ہے، اسی طرح اور بیماریاں ہیں. حب دنیا، حب مال آسان تھوڑی ہے کہ انسان کے دل سے نکل جائے، بڑی محنت کرنی پڑتی، پاپڑ بیلنے پڑتے ہیں. ورنہ مثل مشہور ہے کہ چمڑی جائے مگر دمڑی نہ جائے. آدمی کو مار پٹائی ہو جائے وہ برداشت ہے، لیکن پیسے جیب سے نکلنے نہیں چاہیے، یہ مال کی محبت ہے. حالانکہ مال تو ضمنی چیز ہے، اصل تو اپنی عزت کی حفاظت ہے. کوئی آدمی حملہ کر رہا ہے مال کے اوپر، مار پٹائی کر رہا ہے لیکن مال نہیں چھوڑ رہا ہے، اس طرح کی چیزیں پیش آتی ہیں. خیر یا کافر ہیں، اللہ والے ہیں، اولیاء اللہ ہیں، مصلحین امت ہیں، ان کا یہ گویا خیال ہے کہ اصل دل کے حالت پر توجہ دینی بہت ضروری ہے. دل اگر درست ہو جائے، دل کی دنیا اور دل کا پورا میلان دنیا کی طرف ہے تو آدمی دین کی طرف آ ہی نہیں سکتا ہے، الٹی راہ ہے. اور جہاں دین کا خیال پیدا ہو گیا، دین کا جذبہ پیدا ہو گیا، اب سب کچھ کرنا آسان ہے. اسی لیے آپ دیکھیے کہ شروع میں جو محنت کی اور کرائی گئی ہے وہ دل کے بدلنے کی طرف، ایمان پیدا کرایا گیا، توحید پیدا کرائی گئی، اللہ کی ذات پر یقین پیدا کرایا گیا. کئی برس بلکہ برسوں لگ گئے، اس کے بعد پھر اعمال دیے گئے. تو اس ارشاد کا منشا بھی یہ ہے کہ دل کی اصلاح ہو گئی پھر ہر عمل آسان. دل کی اصلاح نہ ہو तो कहना फिर जरा मुश्किल होता है। खुद हजरत जी मौन इलिया साहब रहमतुल्लाह अलैह का वाकया है। एक नौजवान उनके पास कसरत से आया जाया करता था। ऐसा मालूम हुआ कि इनके अंदर मोहब्बत है, ताल्लुक है, आमद और रफ्त काफी थी। एक मरतबा ऐसी जब काफी दिन हो गए तो फरमाया कि भाई तुम माशाल्लाह हमारे यहाँ आते जाते हो, तब ताल्लुक है, तो तुम दाढ़ी नहीं रखते, दाढ़ी रख लो। ये फरमाया, बात तो सुन ली उन्होंने, मगर उसके बाद दूसरे दिन से गायब हो गए, आए नहीं। हजरत मौलिया साहब रहमतुल्लाह अलैह का एहसास हुआ कि ओहो, कच्चे तवे पर रोटी रख दी, कच्चे तवे पर रोटी रख दी जो पकी नहीं। मतलब ये कि अभी दिल में खामी थी, कमजोरी थी, तो अल्लाह वाले भी ये कहते दिल बदल जाए फिर सब काम आसान हो जाता है। अल्लाह हमें तौफीक अता फरमाया। एक और मलफूज हजरत का बड़ा अजीब गरीब है, फरमाए किताबों से भी साबित है और तजरबे से भी साबित है कि नफ्स को जब तक जिल्लत न दी जाए ये सीधा नहीं होता। नफ्स को जब तक जलील न किया जाए ये सीधा नहीं होता। और जाहिर है कि जिल्लत अपने हाथ से नहीं होती है। कोई शख्स बाजार में खड़े होकर खुद ही अपने हाथ से अपने सर पर जूतियां भी मार ले तब भी जिल्लत नहीं होगी। लोग कहें वाह वाह कितना अजीब इंसान है कि अपने हाथ से अपने आप को मार रहा है, अच्छा ही समझेंगे उसे। जिल्लत तो दूसरे ही के हाथ से होती, मुराद है मुस्लिह। जब तक मुस्लिह नहीं कहेगा, मुस्लिह कुछ न कुछ ऐसे अल्फाज नहीं कहेगा, ऐसी इस्लाह नहीं करेगा जिसे आदमी को जिल्लत मालूम होती है, उस वक्त तक भैया नफ्स जलील नहीं होता। और जब तक नफ्स जलील नहीं होता इस्लाह भी नहीं होती। इस्लाह होती है जिल्लत के बाद, नफ्स जिल्लत को कबूल कर ले तो फिर उसके बाद इस्लाह करना आसान होता है। वरना वही नफ्स का मोटापा, नफ्स की बड़ाई, नफ्स के अंदर किब्र होता है और बड़ा ही साफ खतरनाक किस्म का। लिहाजा जब तक ये है इस्लाह नामुमकिन है। हमने अपने काबिर को देखा, वो इसी पर मेहनत करते थे कि भाई नफ्स जो है वो किसी दर्जे में अपने आप को जलील समझे। हमारे उस्ताद हजरत मौलाना यूनुस साहब दामत बरकातुल्लाह अलैह, वो तलबा को कभी अच्छे अल्फाज से नहीं पुकारते। किसी को हाथी बना दिया, किसी को बैल कह दिया, किसी को ऊंट कह दिया, ये उनकी आदत है। किसी को कुछ कह दिया, बुद्धू कह दिया, कुछ कह दिया। क्यों? इसलिए कि जब तक ये अल्फाज नहीं कहे जाएंगे वो समझा मैं तो बड़ा अकलमंद इंसान हूं। तो कोई कितना ही अकलमंद आएगा, अरे बुद्धू तो क्या कर रहा है। और फिर वो ये नहीं कि अकेले में कहता हूं, दो दो चार पांच दस जितने ही बैठा हूं सबके सामने बुद्धू बनाते रहते। और फिर बाद में कहते भी भाई कहता इसीलिए हूं ताकि नफ्स की इसलाह हो। मकसद ये कि नफ्स में थोड़ा सा आजिजी पैदा हो, तजल्लुल पैदा हो। अपने आदमी को आदमी उस वक्त तक बना ही नहीं सकता है जब तक आदमी जलील न करे अपने आप को। फरमाया कि सब साहब सुन लें, हजरत वाला का एक मलफूज है जहर के सिलसिले, जिक्र जारी के सिलसिले में, कि जिक्र जारी जो किया जाता है हजरात चिश्तिया मैं, वो महज इसी मसलिहत से है कि अपनी आवाज कान में आती रहे ताकि खतरात न आए, वसवसे न आए। और ये गर्ज खफीफ जहर से, हल्की जिक्र से भी, हल्की आवाज से भी हासिल हो सकती है। लिहाजा बहुत चिल्ला चिल्ला कर जिक्र करना ये आबस फैल हुआ, और आबस फैल पसंदीदा नहीं है। बताया जाता है कि जो जिक्र जहरी है हमारे मशाइख के यहाँ, तो उसका मतलब जिन्हें चीख चीख का, चिल्ला चिल्ला का जिक्र किया जाए दरमियानी आवाज से, हल्की आवाज से। फुकहा ने भी जिक्र जहर के जायज होने की शर्त लिखी है कि सोने वाले हों, नमाज पढ़ने वाले हों, उनको तशवीश ना हो। अगर नमाज पढ़ना नमाज पढ़ रहा है तो जिक्र मौकूफ कर देना चाहिए या बिल्कुल आहिस्ता जिक्र करना चाहिए। अगर पास में आदमी सो रहा है और वक्त में सोना है तो फिर उसको चाहिए कि उसकी रियायत की जाए, उसकी नींद में खलल वाकई ना हो। ये हुकूकुल इबाद का मामला, रियायत की जाए हर एक की। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ते थे तहज्जुद की, तो इस ख्याल से गए थे आयशा रज़ी अल्लाह तआला अन्हा, जाग न जाए, आहिस्ता से उठते थे, दरवाजा भी आहिस्ता से खोलते थे, बड़ा ख्याल करते थे कि इनकी नींद में खलल ना हो। तो जब इंसान अपनी बीवी की नींद में भी खलल को पसंद नहीं करता, किसी और इंसान की नींद में खलल वाकई हो कैसे पसंद करेगा। मगर यहां एक बात मैं और अर्ज करता हूं ताकि एतदाल बाकी रहे। एक आदमी पहले से कमरे में जिक्र कर रहा है और जिक्र जारी कर रहा है और उस जगह पर और भी कमरे मौजूद हैं, अब कोई आदमी आके वही नमाज शुरू कर दे तो फिर कसूर किसका होगा, जिक्र करने वाले का या आने वाले? अब आने वाले का कसूर है भाई। आने वाले के पास, नमाज पढ़ने वाले के पास और भी कमरे हैं, उस कमरे में चला जाए तो न इसके इसकी इबादत में खलल हो न उसकी अपनी इबादत में खलल होगा। बयान हो रहा है, तालीम हो रही है, मजलिस हो रही है, अब वहीं कोई आकर बीच में नमाज पढ़ना शुरू कर दे तो ये उसका अमल हमाकत का अमल है। उसे चाहिए कि और जगह तलाश कर ले। मिसाल यही मसल छोटी सी जगह है, ऊपर भी है नीचे भी है। अगर यहां मसलन मजलिस बैठी है और कुछ बात हो रही है दीन की बात, तो अब किसी को अगर नमाज पढ़नी है, चाहे वो ईशा की फर्ज ही पढ़ने के लिए आया हो, उसका हक यह है कि वो यहां ना पढ़े, वो कहां पढ़े? ऊपर चला जाए ताकि वहां उसको अपनी नमाज में कोई खलल ना हो, यहां काम में खलल वाकई ना हो। ये रियायत भी जरूरी है। हाँ, नमाजें हो रही हैं, नमाज पढ़ना नमाज पढ़ रहे, अब कोई आदमी नया जिक्र ना शुरू करे ताकि किसी की नमाज में खलल वाकई ना हो। बाल हर एक की रियायत करनी ये जरूरी है। खैर, हजरत मजमून फरमा रहे हैं कि ज्यादा बुलंद आवाज से तो तशवीश होती है, नमाज पढ़ने वाले को उसमें हरज होता है, सोने वाले की नींद में हरज वाकई हो सकता है। लेकिन अगर हल्की आवाज से जिक्र की जाए और वो भी अच्छी आवाज से, तो फिर ये कोई हरज की बात नहीं है। बार मरतबा तो हल्की और अच्छी आवाज से जिक्र करने से नींद भी आ जाती है, सोने वाले को नींद आ जाती है। तो अगर ऐसा हो कि भाई आपकी जिक्र से किसी को नींद आती है तो अच्छा है, बहुत उसको सोने भी दिया जाए, आप अपना काम भी करें मजे के साथ। ये औलियाउल्लाह होते हैं जो बहुत ही एतदाल के साथ हर हर बात को बयान करने की कोशिश करते हैं। अब तो खैर ये सिलसिला कम हो गया जो आगे बयान हो रहा है, लेकिन कुछ इस किस्म के लोग भी होते हैं जो कहते हैं हमें कशफ कबूर होता है, यानी कब्र में जो मुर्दा है उसकी हालत का हमें पता चल जाता है, वो अच्छे हाल में है या बुरे हाल में है, उसको अजाब हो रहा है, तकलीफ हो रही है या आराम में है, या क्या उसकी कैफियत है। तो हजरत हकीम उल उम्मत थानवी रहमतुल्लाह ने उसका भी इलाज फरमाया कि ये कशफ कबूर, कबूर जिसको होता हो ये दुरुस्त नहीं है, क्योंकि इसमें बहुत गलतियां होती हैं, इसमें बहुत गलती हो सकती है। एक खास जुमला है कि इंसान को बनिस्बत नासूत के मलकूत से बहुत कम मुनासबत है। ये दुनिया जो है जिसमें हम और आप जी रहे हैं इसको आलम नासूत कहते हैं, और यहां से जो गायब है बरज़ख का आलम वो आलम मलकूत कहलाता है। तो एक तो तबीयी बात ही है कि इंसान को दुनिया से तो ताल्लुक है, निस्बत है, लेकिन वहां के आलम से क्या मुनासिबत है। तो जब खुद आलम नासूत में इस दुनिया के हालात के मालूम होने में गलती हो सकती है, किसी को कश्फ हो गया और कश्फ निकला गलत, तो जब यहां गलती होती है तो फिर किसी को कब्र के बारे में यह मालूम हो जाए कि ये हो रहा है, इसमें तो गलती का और भी इम्कान है। और फिर अगर किसी इंसान के बारे में ये देखा कि इस कब्र वाले पर अजाब हो रहा है, ये कष्ट हुआ, तो जाहिर बात है फिर क्या होगा कि उस कब्र वाले के बाब में बदगुमानी पैदा हो जाएगी। हालांकि एक मुसलमान है, تو اب اس کو یہ خیال رہ جائے گا کہ دیکھو یہ آدمی کیا ہے, گنہگار ہے, یہ فاسق ہے, یہ فاجر ہے, اس کو عذاب قبر ہو رہا ہے. اور کبھی الٹا بھی ہو سکتا ہے, کشف قبور ہوا بڑے آرام میں, حالانکہ وہ کوئی کافر ہوگا, کوئی فاسق فاجر ہوگا. اس لیے حضرت فرماتے ہیں کہ جو لوگ یہ دعویٰ کرتے ہیں کہ کشف قبور ہوتا ہے, ان کی بات سننی نہیں چاہیے. ہمیں بھی ایک صاحب کے بارے میں یہ واقعہ معلوم ہوا کہ ان کو کشف قبور ہوتا ہے, اور انہوں نے قبر کے بارے میں کہا کہ یہاں عذاب ہو رہا ہے. جن صاحب نے بیان کیا وہ بھی صاحب علم تھے, میں نے فوراً ان کی ترجمہ کہ بالکل غلط ہے, آپ اس کے اوپر اعتماد نہ کریں, اعتماد کرنا جائز نہیں ہے. وہ آدمی جس کا انتقال ہوا مومن تھا, مسلمان تھا, نمازی تھا, نیک انسان تھا. اگر فلاں آدمی یہ کہہ رہا ہے کہ اس کو عذاب ہو رہا ہے, تو پھر آپ بدگمان ہو گئے اس کے ساتھ. کیا معلوم ہے اس کو حقیقت ہے یا نہیں ہے. اس طرح بعض انسان کہہ دیتے ہیں, اللہ تعالیٰ معاف فرمائے, اس کا اعتبار نہیں کرنا چاہیے. ہاں ویسے نیک فالی تو اچھی تھی, نیک فالی کوئی لی جائے کوئی اشکال نہیں. اس طرح کی کوئی بات اگر کہے تو حضرت فرماتے ہیں یہ بالکل غلط ہے, اور اس کی بات پر اعتماد کرنا نہیں چاہیے. اللہ تعالیٰ نیک باتوں پر عمل کی توفیق عطا فرمائے. چند منٹ ذکر اللہ کر لیجیے. لا إله إلا الله محمد رسول الله صلى الله تعالى عليه وعلى آله وسلم. لا إله إلا الله, 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 رسول الله صلى الله تعالى عليه وعلى آله وسلم. لا إله إلا الله, 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 لا محمد رسول الله صلى الله تعالى عليه وعلى آله وسلم. لا إله إلا الله, 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 لا إله إلا ال
حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربي اغفر وارحم وأنت خير الراحمين اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربي اغفر وارحم وأنت خير الراحمين أي الله هم سبقنا وكم عاف فرما هم پر رحم فرما أي الله اس چوٹی سی مجلس کو قبول فرما بیٹھنے والوں کو قبول فرما اپنی رحمت سے مالا مال فرما أي الله نیک عمال کی توفیق عطا فرما برے عمال سے بری حرکتوں سے برے افعال سے پوری پوری افعال فرما تمام امت مسلمہ میں اللہ خیر کے جذبات پیدا فرما اے اللہ پورے عالم میں امن و امان قائم فرما اور مسلمانوں کو جہاں بھی ہوں اللہ کسی بھی حال میں ہوں مظلوم ہوں اپنے کرم سے ان کی دستگیری فرما مدد فرما ان کے حالات کو بہتر بنا اے اللہ ہر طرح خیر کا ہر طرف خیر کا معاملہ فرما خیر کا فیصلہ فرما اے اللہ نیک اعمال کی توفیق عطا فرما اے اللہ جتنے مسجدیں اور مدرسے اور ادارے تعمیر ہو رہے اپنے کرم سے ان کی تمام مدد فرما اے اللہ جہاں جہاں جو جو ضرورتیں اللہ اس کے خزانے غیب سے انتظام فرما ہر ایک رکاوٹوں کو دور فرما پریشان کو دور فرما اے اللہ ذاتی اور اللہ انفرادی جتنے مسائل ان کو بھی حل فرما جن جن لوگوں نے دعاؤں کے لیے کہا یا لکھا ہم سے امید کی ہے اللہ ہم پر ان کا حق ہے ان کے تمام مرادیں تمام کام اللہ آسان فرما تمام مرادیں پوری فرما بیماروں کو شفا کامل عطا فرما مقروضوں کا قرض ادا فرما ہر ہر مسلمان کے ساتھ کرم کا رحم کا عفو کا عافیت کا معاملہ فرما جو مانگا وہ بھی عطا فرما جو نہ مانگ سکے ہم سب کے حق میں بہتر ہے اپنے کرم سے عطا فرما ربنا تقبل منا انك انت السميع العليم وتب علينا يا مولانا انك انت التواب الرحيم صلی اللہ علیہ وسلم